أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزیزان ایمان، آج 15 اگست 1980 ہے. سابقہ درس 11 جولائی کو ہوا تھا، 4 درسوں کا ناغہ رہا. آج پھر سلسلہ کلام شروع ہو رہا ہے. آج 15 اگست کئی اعتبار سے اہم بھی ہے، اور اس کے ساتھ ہماری بڑی یادیں وابستہ ہیں. مسرت بار بھی جگر خراش بھی. سب سے پہلے تو یہ کہ یہ جشن نزول قرآن کریم، جسے عرف عامہ میں عید الفطر کہا جاتا ہے، اس سے منحصر یہ تاریخ آئی ہے. پرسوں عید تھی. میں آپ احباب کی خدمت میں دلی ہدیہ مبارکباد پیش کرتا ہوں. 15 اگست ہمارا یوم آزادی بھی ہے. اس اعتبار سے دوسری بار آپ کی خدمت میں مبارکباد پیش. 15 اگست 1947، 33 سال کا عرصہ ہوا. شمسی اور قمری کیلنڈر میں جو تھوڑا سا فرق آتا ہے، اس اعتبار سے یوں ہی 2-4 دن کا فرق ہے، ورنہ لاٹ پلٹ کر جو کہتے ہیں کہ زمانہ پھر سے کہیں آ گیا، 33 سال کے بعد وہی دن یہ آ گئے. 14 اگست کو پاکستان کی تشکیل یا اس کی آزادی یا ہندوستان سے اس کی علیحدگی کا اعلان ہوا تھا، اور 15 اگست ہمارا پہلا یوم آزادی تھا. بڑا سعادت مند دن اس اعتبار سے بھی کہ وہ رمضان المبارک کی 27ویں تھی، جسے پنجابی میں 27ویں کہتے ہیں. 27ویں رمضان جمعۃ الوداع آزادی کا پہلا دن، اور اس کے بعد 18 اگست کو آزاد مملکت میں پہلی عید. آپ سمجھ سکتے ہیں کہ کیا کیفیت تھی. نئی نسل ہماری، انہیں تو پتہ نہیں ہے کہ اس کے ساتھ کیا چیزیں ہماری وابستہ تھیں. جو احباب اس زمانے میں وہاں تھے، ہندوستان میں یا ہندوستان سے ادھر آئے ہوئے تھے یا وہاں موجود تھے، انہیں تو یہ بھول ہی نہیں کرتا، اور مجھے تو کسی اعتبار سے بھی یہ نہیں بھول سکتا. میں تو اس جنگ میں، اس کے اندر تھا، جنگ میں بھی شریک تھا، جو قتل و غارت گئی ہوئی ہے اس میں بھی محفوظ تھا. جو کچھ ہم سے بھی بعد میں آ کر بیتی ہے، کراچی میں بھی یا پاکستان میں، اس میں بھی تھا. اس لیے میرے دل اور جگر کے یہ زخم تو مند میں ہو ہی نہیں سکتے. آپ کہیں گے کہ عید کی خوشیوں میں یہ داستان غم کیا چھیڑ دی، لیکن تاریخ کے جو واقعات ہیں انہیں دہراتے رہنا چاہیے. اس کی بھی ایک اہمیت ہوتی ہے. آزادی کے متعلق جب یہ طے پا گیا تھا کہ 14 اگست کو اس کا اعلان ہو جائے گا، تو جو اقلیت کے خطوں یا صوبوں کے مسلمان تھے، انہوں نے وہاں سے قافلہ در قافلہ پاکستان کی طرف آنا شروع کر دیا، اور پھر ہندو کی ذہنیت، وہ ذہنیت جس کے اعتبار سے وہ اپنی 1000 سالہ غلامی کا انتقام مسلمانوں سے لینا چاہتا تھا، اور اس کو اس کا پہلا موقع نصیب ہوا. وہ سارا راستہ جس میں سے یہ قافلے آ رہے تھے، ہندوؤں اور سکھوں کا راستہ تھا، پٹا پڑا تھا، اور اس میں انہوں نے اپنی طرف سے کسی ایک کو بھی قتل کیے بغیر، لوٹے بغیر، تباہ کیے بغیر چھوڑا نہیں تھا. جو کہیں بچ کے آ گیا، یوں ہی چپتے چپاتے بچ کے آ گیا. سیکرٹریٹ کی ہماری دلی سے سٹاف کی جو ٹرینز آئی ہیں. معاہدے میں یہ تھا کہ ان کی حفاظت کا ذمہ ان کے اوپر تھا, ان کی ٹیریٹری کے اندر, اور وہ انہیں کی ٹیریٹری کے اندر ایک ایک فرد اس کے اندر قتل کیا گیا. ہمارے ریکارڈ کی ساری گاڑیاں جلا دی, ہمارا سامان راستے میں ان گاڑیوں میں ڈوب لیا گیا. پتہ نہیں یہ آپ کا سچے گناگار اس لوہا خانی کے لیے کس طرح زندہ بچ گیا. بہرحال آ گیا. تو یہ واقعات شروع اگست سے ان کی اطلاعات آنی شروع ہو گئی. یہی کچھ کام نہ تھیں کہ آخر میں ایک بم کا دھماکہ ہوا. پاکستان کی مملکت تو وجود میں آ گئی, لیکن عجیب اتفاق ہے, یہ تاریخ میں شاید پہلا ہی اس قسم کا واقعہ ہو کہ مملکت بن گئی اور مملکت کی حدود ابھی تک متعین نہیں ہوئی تھی. ٹیریٹری کے متعین کیے بغیر کسی اسٹیٹ کے وجود میں آ جانے کا شاید تاریخ میں یہ پہلا واقعہ یہ ہوا تھا. باؤنڈری کمیشن بیٹھا ہوا تھا, جسے ریڈ فلیگ کمیشن کہہ دیتے, وہ فیصلوں میں تو پہنچ چکا تھا. دانستہ اس نے اپنے فیصلوں کو مخفی رکھا, اعلان نہیں کیا. 14 اور 15 کو میں نے عرض کیا کہ الگ وجود میں آ گئی, آزادی کا اعلان ہو گیا 14 کو یہاں, 15 کو ہندوستان کا, یہ چیزیں طے ہو گئی. تو 16 کو انہوں نے اس کا اعلان کیا. کیا صورت تھی اس کی؟ اب میں پھر معذرت چاہتا ہوں کہ درمیان میں آ جاتا ہوں, لیکن تاریخ کے ایک فرد کی حیثیت سے ہی یہ میں آپ کے سامنے آؤں گا, ورنہ میں اپنے آپ کو نہیں سامنے لایا کرتا. مسلم لیگ کے اہم کاروبار میرے ہی مکان پہ چل پاتے تھے. اسی میں یہ چیز بھی شامل تھی کہ وہ حصہ جو مغربی پاکستان میں آنے والا نہیں بلکہ ادھر بھی پاکستان میں آنے والا تھا, اس کے نقشے مرتب ہم نے کیے تھے کہ کس کس علاقے میں, بلکہ تحصیل وار قائد اعظم کے ارشاد کے مطابق نقشے مرتب کیے. خواجہ عبدالرحیم مرحوم یہاں ہیں, انہوں نے یہاں ساتھ لیا اور میرے ہاں وہ نقشے آخری مرتب ہوئے. ایک ایک تحصیل کے متعلق اس میں نشاندہی کی گئی تھی کہ کتنے وہاں آبادی میں مسلمان کتنی میجورٹی کے اندر ہیں, اور میرے سامنے آج تک وہ نقشہ میری نگاہوں کے سامنے ہے جس میں قائد اعظم کے سامنے وہ پیش کیے. تو انہوں نے سبز پینسل سے ایک نقشے پہ لکیر پھینکی تھی اور کہا تھا کہ یہ ہے ہمارا پاکستان. کیا ہوا اس سے پہلے, پھر ذرا سا ذاتی واقعہ. میں نئی دلی میں تھا اور میرے ساتھ اتفاق سے میری والدہ مرحومہ, میری ہمسیرہ, خاندان کے اور افراد بھی وہاں تھے. دلی میں قتل و غارت گری شروع ہو چکی ہوئی تھی. وہاں سے ہم لوگوں نے, کسی نے 8 میں, کسی نے 10 میں, کسی نے 12 میں, 14 سے پہلا وہاں سے ہم نے منتقل ہونا تھا. کراچی میں اکوموڈیشن کے متعلق کوئی گارنٹی نہیں تھی. دلی میں سوال ہی نہیں تھا کہ ان کو رکھ سکتے. ہمیں یقیناً وہاں سے چلنا تھا, کراچی آنا تھا. سوال یہ تھا کہ یہ افراد خاندان جو ہیں ان کے متعلق میں کیا کروں. اس نقشے کے مطابق اور جو معلومات تھیں اس کے مطابق میں گرداسپور کے ضلع کا رہنے والا تھا, بٹالے کی تحصیل, اور اس میں اس کے پاس ایک گاؤں تھا, آج ڈیرا بابا نانک کا نام آپ نے سنا ہوگا, سکھوں کا علاقہ اس کے اندر. لیکن میجورٹی تھی ہماری خاصی, اور بٹالے کی تحصیل میں تو بہت زیادہ میجورٹی تھی. پورا ضلع گرداسپور ہمارے پاکستان کے علاقے کے اندر آنا ہوا تھا. اس نقشے میں یہ چیز تھی. قائد اعظم کس قدر مطمئن تھے اور ان کو کتنا یقین تھا کہ میں نے جو یہ کہا کہ مجھے اپنے ہی افراد خاندان کے متعلق طے کرنا تھا کہ کیا کیا جائے, تو مجھے بھی معلومات تو تھیں, لیکن اور زیادہ توثیق کے لیے میں نے مناسب سمجھا کہ قائد اعظم علیہ الرحمہ سے ان سے مشورہ کر لوں میں کہ کیا کرنا چاہیے. تو ان سے میں نے شروع اگست کی بات, ان سے میں نے یہ پوچھا. انہوں نے مسکرا کر کہا کہ وہ نقشہ تمہارا ہی تو مرتب کیا ہوا ہے. میں نے کہا یہ وہ ٹھیک ہے, لیکن ابھی ریڈ کلف وہ باؤنڈری کمیشن جو ہے وہ بیٹھا ہوا ہے. کہنے لگا وہ 9 تحصیلیں تھیں اس میں, ان علاقوں کی جس میں مسلمانوں کی خاصی اکثریت تھی, اور گرداسپور کے تو ضلع میں ایک تحصیل پٹھانکوٹ کو چھوڑ کر بڑی خاصی آبادی وہاں کثرت تھی مسلمانوں کی آبادی. تو انہوں نے کہا کہ تم نے کہا نہیں تھا کہ تم وہاں بٹالے کے رہنے والے ہو؟ یوں ہی مسکرا کر کہا, وہ कहा था ना तुमने कादियान के करीब, मैंने कहा जी हाँ। कहने के चौधरी जफरुल्ला तो आपको मालूम है कि बाउंड्री कमीशन पे हैं, तो कादियान को तो वो जान दे देंगे, उसको तो जाने नहीं देंगे, और फिर वो जिला गुरदासपुर जो है उसमें तो इतनी अक्सरियत है, तो तुम तो वहां के रहने वाले हो, तो तुम्हें तरद्दुद किस बात का है। मैंने कहा आपसे मैंने तौसीक चाही है कि शायद कोई और डेवलपमेंट हुई हो। कहने का कुछ और हो या ना हो, जिले गुरदासपुर के मुतल्लिक तो तरद्दुद कुछ ना करो, भेजो घर बच्चों को। तो मैंने शुरू अगस्त में वहां से उन्हें बताले की तहसील में डेरा बाबा नानक के करीब हमारा गांव था, वहां भेज दिया। इस इत्मीनान के साथ के सबसे ज्यादा महफूज वो इलाका है हमारा। और जब आजादी का ऐलान हुआ था तो ये मुसलमान इन तहसीलों के जो थे जिनको ये यकीन था, उन्होंने इस धूमधाम से ये जश्न मनाया था। और वहां की वो हिंदू और सिख आबादी मैं समझता हूँ वो देख रही कि दो ही दिन की बात है ये, 16 अगस्त की शाम को ये अनाउंसमेंट हुई कि वो 9 की 9 तहसीलें जो थी वो हिंदुओं के इलाके में उन्होंने दे दी। जिन इलाकों में पहले पता था कि हम तो कलियत में हैं, हम नहीं रह सकते, उनका तो फिर भी ये था कि कुछ ना कुछ उन्होंने सोच तो रखा था कि हमने क्या करना है। ये जो थे इलाके जिनके मुतल्लिक यकीन था कि ये पाकिस्तान के अंदर है, सोचने की बात नहीं, मैंने अर्ज किया ना पता नहीं मैं और मेरे जैसे और कितने होंगे, हमने अपने बच्चों को वहां भेज दिया। 16 की शाम को ये अनाउंसमेंट सा हुआ। 17 का दिन इसमें गुजरा कि वहां से कोई खबर तो आए, खबर के जराए उन्होंने पहले मुनकते कर दिए हुए थे। 18 की सुबह को पहली ईद थी, वहां गाड़ियां जो इधर से जा रही थी खून से लथड़ी, जिंदा इंसानों की बजाय वहां से इंसानों के जिस्मों के टुकड़े निकलते थे अंदर। ये इलाके जो थे अक्सरियत के हमारे 9 तहसीलें और कम से कम एक पूरा जिला, एक दिन के ऐलान थे वो सारे के सारे उनके जैसे भेड़ियों के जंगल में किसी इंसानों को घेर के भेज दिया हुआ हो, जिस हालत में वो पहली चीज हमसे आई। हिंदुस्तान में थे तो मैं तो एक जुनूनी था, क्या कहते हैं, हर ईद के बाद आमतौर से अहबाब आया करते थे, कृष्णपुर नाम से गुनगुनाया करता था, सुनाया करता था कि भाई ईद आजादा छुपो है मुल्क को दीन, ईद मासूमा हजूम मोमिनीन। ईद तो मैंने कहा आजाद लोगों की ईद होती है, मासूमों की ईद क्या था, हजूम है इकट्ठा हो गया। वहां जो आए तो जहन में ये था कि अब ईद आजादा जो है उसकी सही ईद हमें मुजफ्फर होगी, वो सारी खुशियां हमारे जहन में थी। और पहली ईद हमें जो आई अपनी आजाद ममलकत में तो वो इस कैफियत से ईद आई थी। अजीब अजीब कैफियत है, मैं उस कैफ और सुरूर को नहीं भूल सकता जो मैंने वहां उस ईद की दो रकतों में मुझे सादत नसीब हुई। कायदे आजम अकबरी साहब में से उसके बैन बिल्कुल सही ठीक पिछली तक ने बिल्कुल उनके पीछे एक अजीब शख्सियत जिसने हिंदू जाति कौम की गुलामी की जंजीरों से छुड़ा कर हमें आजादी दी। वो मर्द मोमिन जिन्हें मैं 10 साल से करीब से जानता था, दिल भी मोमिन दिमाग भी मोमिन, बड़ी बुलंद शख्सियत, और उनके पीछे ये सआदत दो रकतें नमाज की अदा की गई। इकबाल ने कहा है जावेद नामे में, अजीब चीज है, वहां तो वो जलालुद्दीन अकबरी और सईद हलीम पाशा के जिक्र में आया है दो रकत। ने कहा कि बात चुनी मरना दो रकत ताहत, इस किस्म के इंसानों के साथ अगर दो रकत की नमाज की मिल जाए इताएत किसको कहते हैं, वरना आ कारे के बुजदश जन्नत तक, वरना वो बिहारी उन्हीं आ गई है जिनकी कीमत जन्नत पहनी है, वरना क्या बात है। इस बात चुनी मर्दा दो रकत ताहत, वरना आँख कारे के बुजदश जन्नत तक, वरना ये वो काम। मैंने कहा ना कि इसके लिए दिहाड़ी के लफ्ज हमारे यहाँ से ही आता है, वरना ये वो काम है कि जिसकी मजदूरी जन्नत मिल जाती है। अतायत तो इस किस्म के मर्दों के साथ दो रकत अदा करने हैं, वो दो रकतें जो मैंने अपनी जिंदगी में अदा की है उस मर्द मोमिन की राह के पीछे खड़े होके उनके पे सारी उम्र उनका क्या तो सुरूर नहीं भूल सकता। लेकिन उस ईद के बाद जब वो खड़े हुए और हजूम करके लोग मिलने के लिए जा रहे थे, उनकी आंखों का जो नम था हजार दास्तानें मुझसे वो कह रही थी सारे ईद की खुशी में मिल रहे थे लोगों से, जिगर में टेस लग हंसने से मजबूर, ये थी वहां की जिंदगी उनकी। पहली ईद अजीजा ने मान इस तरह से आई थी हमारे साथ। और पता नहीं मैं तो नहीं यूं ही उर्फ़े आमा में कहते हैं कि ये तो लहस होती है ये कुछ होती है, मैं ये तो नहीं जानता, लेकिन वो पहली ईद जिस तरह से रामा लोग गुजरी, 33 साल हो गए 33 ईदें आई, एक ईद भी तो खुशी की नसीब नहीं हुई। पता नहीं कि उस तरह ऐसी पड़ गई पहली ईद थी हमारे यहाँ। मैं कुछ नहीं कह सकता कि क्या हुआ। ईद आजाद चुको है मुझ को भी, वो एक शायर का मिसरा ही है, वो इसलिए कि वो नहीं उसने सच कहा था, उसने ईद आजादा कहा था। आजादी महज ममलकत की नक्शे के ऊपर लकीर खींचने से तो हासिल नहीं हो जाती, आजादी और चीज होती है, मुल्क का आजाद हो जाना और चीज होता है, इंसानों का आजाद होना और चीज नहीं नसीब होता। इसके बावजूद आप जानते हैं कि मैं तो उनमें से जो कहा करता हूँ कि मिल्लत के साथ रब्ता उस्तवार रख, सहवस्ता रहे शजर से उम्मीद बहार रख, हजूम मोमिनी से ही बहार हाथ, उम्मत के अफराद तो हैं जैसे हम हैं बाकी दूसरी किस्म के हैं, हमें कौन से लाल लगे हुए। इसलिए उम्मत के साथ एक कौमी शार की हैसियत से ही हमारी ईदें हमारी नमाजें और कुछ नहीं। लेकिन 33 साल में एक ईद भी ईद आजादा जिसे कहा जाता है वो नसीब न हुई, और मेरे लिए तो और भी दुख की बात हो जाती है। यहाँ जब भी कोई बात नाकागजार सी नामसाज सी गुजरती है तो हमारा नई नस्ल का नौजवान सबका तहजीब याफ्ता होता है, वो आता है और वो कहता है कि बिलाखन हमने पाकिस्तान बना के दिया क्या है, हासिल किया हुआ हम रोल रोल का खतरा, खुद हिंदुस्तान ही का खतरा आप देखिए तो सही, हमारे सर के ऊपर डिमोक्रेसी टोल लटकी हुई है, वहां रहने से ये खतरा तो ना होता, वहां रहते तो कम अज कम हमारी हिफाजत मुश्तरका होती, हिंदू खुद हिफाजत करता, यानी ये चीजें उनके दिलों में उभरती हैं कि हमने क्या हासिल किया। और बेबाक जो है वो तो फिर उसके बाद कहते हैं कि वो कायदे आजम जो था वो ये सब कुछ करके आपको चला गया, हमें इस मुसीबत में फंसा गया, ये सब कुछ। मैं इस नौजवान तबके को मजबूत समझता हूँ, हिंदू के साथ इनको वास्ता नहीं पड़ा, हमने इन्हें बताया नहीं कि हिंदू क्या, हमने तारीख ही अपनी मुरतब नहीं, इन्हें पता ही नहीं है कि हिंदू क्या। चाहिए तो ये था कि ये बुलंद सतह के ऊपर हुकूमत की तरफ से 33 साल में एक मुस्तनद तारीख लिखी जाती, तारीख पाकिस्तान की, हिंदुस्तान में मुसलमान की कैफियत की, इस आजादी की अहमियत की, कायद आजम के एहसानात की एक तारीख मुस्तनद देते, हमने ये कुछ नहीं किया। तो नौजवान तो सच्चा है उसे पता ही नहीं था। जो चीजें इस बड़े पैमाने पे होनी चाहिए अजीजा ने मन, मैं बड़ा एक छोटी सी चीज देती, मैं अपने छोटे से पैमाने पर ये चीजें करता रहता हूँ। जब भी कुछ ऐसा हुआ मैंने अपने नौजवान तबके को बताया कि हिंदू क्या है और क्या करना चाहता है, सजमून लिखे पैम्फलेट भी छाया किए, इस वक्त जो खतरात मंडला रहे हैं उनके पेश नजर खुद फिर मैंने महसूस किया अपनी इसी फरीजे की अदायगी के तौर पर, अब फिर मैंने ये एक पैम्फलेट छाया किया है अदा रहती है इस्लाम की तरफ से, हिंदू क्या है और उसके अजान क्या है और वो क्या करना चाहता है। इस दफा इसको मैंने कुछ ज्यादा भरपूर कर दिया है, आप कोशिश कीजिए कि इससे ज्यादा से ज्यादा आम करें, कम अज कम ये तो मालूम हो कि यहाँ हजार तकलीफें सही, हजार मुश्किलात सही, हजार नामसाज हालात सही, बहरहाल हिंदू की गुलामी से बहरहाल ये बेहतर है ये चीज ये वो शख्स कह रहा है जिसने अपनी जिंदगी का आधा हिस्सा हिंदुओं के साथ गुजारा, हिंदुओं के अंदर गुजारा, मुलाजमत में उनके साथ रह के गुजारा, वहां से तकसीम के तमाम जितनी भी ये खून की बस्तियां थी उनको तैर के गुजारा, इतना पाकिस्तान को देखा, तारीख के ऊपर निगाह रही, क्या कुछ हमारे साथ ये कर रहा है। बहरहाल ये पैम्फलेट बाहर है, ये साल से बड़ा अच्छा हुआ ये छप गया है। मैं चाहता था कि ये 15 तारीख तक छाया हो जाए। इस साल की यौम आजादी पर यही चीज है जो अदारे की तरफ से आप हजरात की खिदमत में पेश की जाए। और अजीब बात है कि दरसे कुरान करीम का सिलसिला जो हमने पिछले 11 जुलाई को जहां तक हम पहुंचे थे, अब जो मैंने आज ही सुबह देखा कि कहां तक हम पहुंचे थे, तो अजीब चीज वहां सामने आई। आपको याद है कि उसमें मैंने कहा यह था कि कुरान करीम ने कहा यह है कि कोई इंसान तो किसी दूसरे इंसान का मालिक हो नहीं सकता, अलबत्ता हैवान वो है जिनका मालिक इंसान हो जाता है। तो जिन इंसानों का मालिक कोई दूसरा इंसान हो जाए, वो कहता है कि वो जो है वो इंसानियत की सतह पे नहीं होते, हैवानियत की सतह पर होते, और वो जो उनका मालिक के माने सादे इक्तदार, कंट्रोलिंग अथॉरिटी जिसकी उसके ऊपर हो जाए, उनकी जो अथॉरिटी उसके ऊपर हो जाए, तो उन्होंने कहा कि फिर उनकी सतह हैवानों की होती है, उनकी जिंदगी हैवानों की होती है। लहा मालिकून, मैंने कहा था कि कुरान करीम में यहाँ आया है मालिकून, और जहन्नम के दरोगे का कुरान ने नाम मालिक करार, जहाँ मालिक खड़ा हो दरवाजे से उसके अंदर वाले सारे तो जहन्नम में होते। गुलामी ये है अजीजा नेमान के कोई इंसान दूसरे इंसान का माफूम, सवाल ही नहीं है कि वो कौन इंसान है, किसका माफूम है। कोई इंसान दूसरे इंसान का माफूम हो तो कुरान की रूह से वो मासूमी है। आजादी ये है कि माँ खाना जो बच्चे नंजोती, किसी इंसान को इसका हक हासिल नहीं, खा उसको कानून साजी के अख्तियारात हों, खा एग्जेक्टिव इंतजामिया के अख्तियारात हों, वो नबी भी क्यों ना हो, उसको भी इसका हक हासिल नहीं कि किसी दूसरे इंसान से कहे कि तुम मेरे मासूम बन जाओ। तो कहना चाहिए ये कि सिर्फ खुदा, आओ हम सब मिलके खुदा के मासूम बने। और मासूमियत ये बात कुरान एब्स्ट्रैक्ट या नजरी तौर पर नहीं छोड़ी उसने कि हम ये कह दें कि हाँ साहब इया का नाब, तो हमने कुरान में दोहरा लिया और हम तेरे ही मासूम हैं, और उसके बाद समझ लिया कि हम तेरे ही मासूम हैं। पतन नहीं, ये अमली चीज है। कहा खुदा की मासूमी, दिमाग कुमतुम कदर सुन किताब, उसकी किताब की अमली तामील का नाम खुदा की मासूमी है। और यही इस्लाम और कुफर में खत इम्तियाज, वमलम याकुम बेमान जदल्लाफ़ाउलाएगा। और पहली जो मैंने आयत तलाव की है वो 3:78 है, 78, ये 5:44 है। तो कुफर और इस्लाम के अंदर फर्क बड़ा निखरा हुआ है। जो भी खुदा की किताब के मुताबिक फैसले नहीं करते हैं उन्हें काफिर कहा जाता है, और ये जो है जो यानी जो खुदा की किताब के मुताबिक नहीं करेंगे, बहरहाल इंसानों के मुताबिक करेंगे, उसका उसकी शक्ल कुछ भी क्यों ना आप कर लें, इंसानों के बनाए हुए कवानीन के ताबे कोई भी जब चलेंगे तो आजादी नहीं होगी, वो मासूमी होगी, इस्लाम नहीं होगा, कुफर होगा। और इन्हीं के मुतल्लिक कुरान ने कहा है कि जब दूसरे इंसान से मालिक बनते हैं तो हैवानात की शक्ल अख्तियार हो जाती है, इंसानों को जल्लना, पहली चीज तो ये है कि उनको जलील किया जाता है, मासूमी और जहन्नवी जिंदगी की पहली जान इंसान को जलील किया जाए। वलकद करनम न बनी आदम 17:17, तमाम इंसानों को महज इंसान होने की जेब से हमने वाजिब तकरीम पैदा किया है। यूं ही किसी इंसान की जिल्लत कहीं हो और उनकी तकरीम में फर्क आ जाए, समझ लीजिए कि वो इंसानियत की सतह पे नहीं, वो इस्लाम नहीं, वो कुफर है। तो कुरान ने कहा लहा मालिकूना व जल्लनाहा, फिर क्या करते हैं वो जो हासिल होते हैं मासूमों के साथ, फमिनहा रुकूमहुम, उनके सवारी करते हैं। یعنی حیوان اور یہ انسان جو انسانوں کے معقوم ہوتے ہیں ایک درجے پہ لاب گئے, وہ کہتا ہے کہ پھر ان میں سفاری کرتے ہیں, انہیں نہ یا بلون ہڑپ کر جاتے ہیں, کھا جاتے ہیں, ولاحم فیا منافع و مشارب, خون تک پی جاتے ہیں, طرح طرح کے ان سے فائدے اٹھاتے ہیں, طرح طرح کی خدمتیں لیتے ہیں. حیوان و معقوم انسان کی یہ کیفیت ہوتی ہے. اور جو میں نے کہا نا کہ صبح ہی آج میرے ذہن میں بھی آیا, کہا افلا یشکرون, کہا یہ انسان کے جنہیں ہم نے انسانوں کی معصومی سے چھڑایا ہے, ان سے پوچھو کیا اس کا یہ شکریہ ادا نہیں کر. آج ہی یہ بات سن کے یہ تو ہمارے متعلق کہا گیا, ہم نے اس کا شکریہ ہی ادا نہیں کر. کہتے یہ ہے کہ یہ کیوں کر دیا, کاہے کے لیے منا لیا ہم نے. یعنی جذبہ تشکر نہیں ہے. تکالیف کا ہونا اور بات ہے, عزیزہ نے مانا مسالہ کے حالات کا ہونا اور بات ہے, لیکن یہ جو چیز ہے کہ اس کا تو جذبہ تشکر ہونا چاہیے تھا کہ تم, یعنی وہ آپ دیکھیں گے اس کے اندر اس کی ذہنیت ہندو کی اس کی تناب تھی, کمینی تھی, تنگ نظری تھی, وہ سیڈسٹک اس کی ذہنیت تھی, سائیکولوجیکلی دوسرے کو اذیت دے کے وہ خوش ہوتا تھا. کالی دیوی اس کا معروف تھا, اس کا خدا تھا. چار ہاتھ, چاروں کے اندر تلواریں, سرخ رنگ کی زبان اتنی باہر نکلی ہوئی, اس قدر ڈراؤنی آنکھیں اس کی, یہ ان کے مندر کے باہر ہوتا تھا. اور ہم روز اس کو دیکھتے ہیں. اس نے یہ کہا تھا نا کہ تم مجھے یہ بتا دو فلاں قوم نے اپنی پرستش کے لیے کس قسم کا خدا تجویز کر رکھا ہے, میں اس قوم کی پوری کیفیت, ذہنیت, فلسفہ, تعویذ سب کچھ تمہیں بتا دوں گا. یہ تھی وہ قوم. غیر ہندو تو ان کی نگاہوں کے اندر انسان ہی نہیں ہوتے, نیکسٹ کہتے تھے ان کو, ویسی درند. خود اپنے ہاں جن کو وہ ہندو کہتے تھے ان میں انہوں نے ورنوں کے ذریعے سے براہمن, آپ پیدائش کی روح سے براہمن, یعنی کسی کوالیفیکیشن یا میرٹ کی روح سے نہیں ہے, ایک طبقہ ہے, وہ پوری کی پوری حکومت کا حق رکھتا ہے. اس کے بعد دوسرے درجے کے اوپر انہوں نے کشتری کو بنایا کہ گائے کے سینگ یہ پکڑے گا, دودھ وہ براہمن جو ہے گا, بس بوئی گائے یہ ہو گئی. اب باقی رہا اس کا چارہ, اس کا گوبر وغیرہ, یہ کچھ کرنا, کچھ ویس بنائے انہوں نے کہ وہ چارہ وارہ کا انتظام کرے, وہ شوگر بنا دیے کہ وہ یہ خدمت گزاری اس کی کرے. خود اپنے ہاں کے یہ جو ہندو تھے ان کو تقسیم جو کیا, آج بھی جہاں سدرن انڈیا کے اندر یہ شوگر زیادہ ہے, وہ سڑک پہ نہیں چل سکتے جس سڑک کے اوپر براہمن چلتا ہے. جہاں بھی وہ چلتے ہیں ان کو ایک گھنٹی اپنے پاس رکھنی پڑتی ہے جو وہ کھٹ کھٹ کرتے جائیں کہ وہ براہمن دور سے سن کے الگ ہو جائیں, کیونکہ اگر کسی براہمن پہ شودر کا سایہ پڑ جائے, براہمن کو تو بنارس جانا پڑتا ہے اور شودر کو قتل کر دیا جاتا ہے. آج بھی ان کے کسی کنویں سے اگر کوئی شودر پانی بھر لیتا ہے تو آپ نے اخباروں میں آئے دن دیکھا ہوگا, پوری کی پوری ان کے گاؤں کی ساری جھونپڑیاں جلا دیتے ہیں, ان کے بچوں کو لا کے اپنے ہاں کے مندروں میں دیوتاؤں کے سامنے قربانی دیتے ہیں. ان کی اپنے ہاں کے ہندوؤں کا ہی ایک ورن آپ سوچ لیجیے. تو میں نے دیکھا یہ کہ قرآن کریم نے جو کہا ہے افلا یشکرون, تو کتنا بڑا یہ ثانیہ قابل تشکر ہے, قابل شکر گزاری ہے. کم از کم اس قسم کے جس مالک جسے قرآن نے کہا, اس قسم کے حاکم اور حکومت کا انہوں نے رکھا انداز ایسا تھا کہ بات کسی کوئی پہچان بظاہر پہچان نہ سکے کہ کیا کر رہے ہیں. جمہوریت ہوگی جی, ڈیموکریسی جہاں ہوگی, ڈیموکریسی کیا ہوگی, اکثریت کی حکومت, مذہب کے اعتبار سے اکثریت وہاں ہندو کی, انکنورٹیبل, یعنی وہ کبھی بھی اقلیت میں نہیں جا سکتے, مسلمان کبھی اکثریت میں وہاں نہیں آ سکتا. اور نام ہے اس کی جمہوریت. مستقل ان کی حکومت ہندو کے اوپر, ساری دنیا میں یہ چیز کی یہ تو ڈیموکریسی حکومت جمہوریت ہے, کسی کو گلا ہی نہیں ہونا چاہیے. یہ تھا وہاں کا انداز. وہاں سے مثال سے کوئی خطہ زمین تو ایسا نہیں. باہر ہار افلا یشکرون, شکریہ کیا تھا, کیا خدا اس کا محتاج ہوتا ہے ہم اسے کہیں کہ تھینک یو سر, اٹ از ویری کائنڈ آف یو. یہ بات تو ہے نہیں کہ شکر کو یہ مانے, شکر کے مانے اس نے اگلی آیت میں کہا کہ اللہ کا ناشکر گزاری یہ ہے کہ وَاتَّخَذُوا مِن دُونِ اللَّهِ آلِهَةً, इनको चाहिए ये था कि साहब इकतदार सिर्फ उसको मानते, उसे छोड़ के इंसानों को सिर्फ साहब इकतदार मान लिया उन्होंने, ये शुक्र गुजारी है इनकी। क्या बात है, खुद बताया कि जो हमने कहा है कि ये शुक्र गुजार नहीं, अगली आयत में बताया कि शुक्र गुजारी के मफहूम क्या था। ये हम आगे सूरह यासीन की आयत 74 पे जहाँ से आज का दर्श शुरू होता है, काहे के लिए ये दूसरे इंसान के अल्लाहुम यंसुरून हर एक अपने मफाद की खातिर दूसरों को खुदा बनाने लग गए कि ये मेरे नासर और मेरे हामी और मददगार होंगे, ये कुछ होना शुरू हो गया। कहा यही शुक्रगुजार, हालांकि ला यस्ततीउन नसरहुम, कहा इनको ये मालूम नहीं है कि ये सारे मफाद परस्त होते हैं, कोई दूसरे की मदद नहीं करता बगैर अपने पर्पज और अपने मकसद। जिस वक्त में इनका वो मकसद पूरा हो गया तो पूछो नहीं किस तरह धक्का के रखने के, कहा ये भी, और तुम समझते हो कि इनका जत्था बड़ा मजबूत है, इनका लाओ लश्कर भी है, ये सारे के सारे वहुम लहुम जुंदुम मुहदरून, ये इनके लाओ लश्कर, इनकी पार्टियां, ये सारी जितनी भी हैं उन सबको तुम देखोगे कि हमारे कानून मकाफात से अमल की जंजीरों में जकड़े हुए अदालत में, खुदा की अदालत में ये हाजिर किए जाएंगे। ये सारे इकतदार किस तरह से हो सकते, कहा इनकी तो ये कैफियत है। आप नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के मुताबिक कि फला यहज़ुन का कौल हूँ इन्ना नअलम मा युसिरून व मा युलिनून, आपको याद है मैंने मुख्तलिफ आयात के हवाले दिए थे जिसमें कहा था नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम एक तबील मुश्त की तरह, उनकी कैफियत ये थी कि मरीज जिद करता है, इलाज नहीं करता, दवाई नहीं खाता, परहेज नहीं कर रहा, अपने आप को जोखों में डाल रहा है, आहिस्ता आहिस्ता मौत की तरफ चला जा रहा है, ये अपनी इंतहाई कोशिश कर रहे हैं, वो ये कुछ नहीं करता। कुरान ने ये कहा है कि तुम अपनी, ये तो अपने हाथों मरेगा, तुम इनके गम में अपनी जान भुला दोगे, तो तुम्हारा फरीजा तो ये था कि तुम्हें सही तशखीस कर देते, इलाज तजवीज कर देते, दवाइयों का पता बता देते, इसके बाद तुम्हारा फरीजा ये नहीं है कि तुम अंडर क्लोरोफार्म दवाई भी इनको खुद आगे दिया करो और पिलाया करो, ये इनके अपने बच्चे जिंदा रहना चाहते हैं तो इलाज सारा हमने बता दिया करें, नहीं रहना चाहते बच्चे हमारे, तुम्हारा ये फरीजा तो नहीं है, तो तुम अपनी जान क्यों भुलाते हो इस किस्म के बीमार, इस किस्म के जिद्दी मरीजों की खातिर। इसलिए फिर ये थी कि जो ये बातें करते हैं तुम्हारे मुतल्लिक, तुम्हारे इस निजाम के मुतल्लिक, तुम्हारी इस साथियों के मुतल्लिक, इससे भी तुम गाँव आलूद हो जाते हो, इसकी परवाह न किया करो, बड़े तंग नजर हैं ये लोग, करने दो जो कुछ ये बातें करते हैं, कुछ नहीं बिगाड़ सकेंगे। इन्ना नालम मायूसरून मायूलून, कुछ जिनमें से वो भी हैं जो मुनाफ़िक़ के तौर पर आज के तुम्हारे साथ हमदर्दी की कुछ बातें करते हैं, हम वो भी जानते हैं कि जो कुछ इनके दिनों में, सबसे बड़ी चीज जो जिस पे मदार है सारा सही माशरे का, इंसानियत के अखलाक का, अफराद के कैरेक्टर का, वो सिर्फ ये एक बात है अजीज़ आलिमान जिसे ईमान बिल आखरत कहते हैं, ये नजरी चीज नहीं है, सारा दारो मदार इंसान के किरदार का, सीरत का, इस चीज के ऊपर है कि मेरा कोई अमल, मेरा कोई काम, हत्ता के दिल में गुजरने वाला ख्याल और इरादा भी बगैर नतीजा पैदा किए नहीं रहता। अब एक ही चीज है कि जिंदगी में वो देखता है कि नतीजा तो पैदा हो नहीं रहा, जो जी रहा है नतीजे करते चले जाते हैं, कोई इनको पूछने वाला नहीं, ऐश करते हैं जिंदगी में भी, ऐश करते हैं मरने के बाद भी, बड़े शानदार मकबरे बनते हैं, हम खा के लिए ये कह रहे हैं कि हर बुरा अमल अपना नतीजा पैदा। यहाँ वो बात शुरू होती है कि जिंदगी किसी सांस की आमद और रफ्त का बात नहीं, कि ये खत्म हुआ और तुमने कहा कि चलो मामला खत्म हो गया, इनको तो उसके मुतालिक कोई नतीजा ही नहीं बरामद हुआ। जिंदगी खत्म नहीं हो जाती, जिंदगी आगे चलती है, जो कुछ यहाँ किया हुआ होता है उसको साथ लेकर आगे चलती है। वो जो कुरान के अल्फाज हैं और मैं दोहराया करता हूँ कि जो कुछ तुम कहते हो मेरा, वो तो रह जाता है यहाँ, ये जो मैं है तुम्हारी ये आगे चलता है, और यही है वो जो खुदा के कानून मकाफात के मुताबिक जजा और सजा के अल्फाज हम बोलते हैं, یعنی ان کے ہر عمل اور ہر خیال کا بھی جو نتیجہ پیدا ہوتا ہے وہ اس کو اپنے ساتھ لیے ہوئے میں اس کی آگے چلتی ہوں. یہ ہے ایمان بالآخرت عزیز نعمان. اس پہ ہے دار و مدار سارا آپ کے یہاں کے انفرادی کیریکٹر کا اور اجتماعی سیرت اور کردار. یہ ایمان نہیں ہے, کوئی اور طریقہ نہیں ہے انسانوں کے اندر اصلاح پیدا کرنے کا. جو جینے ہے کر کے دیکھ لیجیے, خالی قانون کی ضرورت ہے روح سے. یوں ہی آپ جیسے حیوانوں کی سطح کے اندر آپ بھیڑ بکریوں کو ایک طرف لے جاتے ہیں ڈنڈے کے زور سے, اسی طرح سے قانون کی روح سے آپ لے جا کر کیپ ٹو دی لیفٹ کے لیے سپاہی کھڑا کرنا پڑتا ہے. آپ ایسے ہی ہے جیسے بکری کو دوسرے کے کھیت میں گھسنے سے اس کے لیے ایک چرواہے کی ضرورت ہوتی ہے ساتھ اس کے. بکری کے اندر تو آپ کوئی تغیر نہیں پیدا کر سکتے, یہاں بھی قانون کی روح سے تغیر کیا پیدا کرتے ہیں. سائیکل والا جو ہے دور سے دیکھتا ہے وہاں چوراہے سے کہ کوئی وہ لال پگڑی والا تو نہیں ہے, اب تو خیر وہ لال پگڑی بھی نہیں ہے, پتا نہیں کیا ہوتا ہے کیسے ان کے. یعنی اگر اسے معلوم ہو کہ وہاں سپاہی کھڑا نہیں ہے تو اس چکر میں دائیں طرف جانے سے کچھ دو پاؤں کا صاف فرق پڑتا ہوگا سائیکل کے اوپر. وہ بائیں کی طرف نہیں جاتا, دائیں کی طرف لندناتا ہوا جاتا ہے, سیٹی بھی بجاتا ہے کہ دیکھو میں نے کتنا کارے نمایاں کیا ہے. یہ سب سپاہی کھڑے کرنے سے اندر کی تبدیلی نہیں آتی. یہ الفاظ نہیں ہے ایمان بالآخرت جسے کہا تھا, یہ تغیر ہے اندر کہ سپاہی یہاں ہے یا نہیں ہے اس کی مجھے پرواہ نہیں ہے. میں نے اگر غلط طرف میں نے رخ اپنا کیا اس کا نتیجہ مجھے بھگتنا پڑے گا. یہ ہے ساری بات. کہا کہ یہ جو اس قسم کی چیزیں کرتے ہیں, میں پھر ضمن عرض کر دوں کہ یہ اس وقت تک تو ٹھیک ہے, ہم اس کو عذرو ایمان مانتے چلے آ رہے تھے, تھوڑی بہت اس کے اندر ہم دلیلیں بھی دیتے تھے. عجیب بات ہے کہ پاسواں مل جائے کعبے کو سنم خانہ. میں دیکھ رہا ہوں کہ یورپ اور امریکہ کے جو فلاسفرز ہیں وہ اب اس چیز سے آ رہے ہیں کہ زندگی اسی دنیا کی زندگی نہیں ہے. آپ حیران ہوں گے, مستقل تصنیفات ان کی آ رہی ہیں یہ ثابت کرنے کے لیے کہ انسان کی زندگی آگے ہے. امارٹیلٹی جسے کہتے ہیں, حیات جاوید وہاں کی. پہلے یہ بات لمبی ہو جائے گی, وہ سائیکالوجی کے ڈاکٹر جنگ وغیرہ جو تھے, جنگ سروائیول کی تک پہنچا تھا کہ مرنے کے بعد زندگی ہے یہیں تک, کہتا تھا میں آگے نہیں کچھ کہہ سکتا. اب وہ آگے گئے ہیں اور وہ سروائیول ہی نہیں, اس کو کہتے ہیں امورٹیلٹی تک گئے ہیں. یہ وہاں ہو رہا ہے. اگلے دنوں یہاں وہ ایک آیا تھا وہاں کا فلاسفر پروفیسر لیوس, آئی ول بی لیوس, دو تین لیکچر بھی اس نے دیے تھے. اس نے تین کتابیں تو مجھے اس کی مل گئی ہیں ایک عزیزہ کے توسط سے. اس کا تھیم ہی اس کی یہ ہے, اور وہ اس کے اندر بڑے بڑے فلاسفر اور شامل ہیں کہ جو اس سے انکار کرتے تھے وہ ان کے ساتھ اس میں بحث بھی کرتا ہے. آخری کتاب جو آج کل ہے وہ دی سیلف اینڈ امورٹیلٹی. یعنی میں کہہ یہ رہا تھا کہ آج یہ چیز ہمارے ہاں صرف ان دیکھے ایمان کی نہیں رہی, وہ لوگ اسے فلسفے کی سطح پہ, سائیکالوجی کی سطح پر اسے ثابت کر رہے ہیں کہ زندگی اسی دنیا کی زندگی نہیں ہے, سیلف آگے چلتا ہے, امورٹیلٹی حاصل کر سکتا ہے. قرآن بنیاد اس کی قرار دیتا ہے کہ تغیر زندگی کے انسان کے اندر اس ایمان سے آ سکتا ہے. اسی لیے یہ کہا اولم یر الانسان انا خلقناہ من نطفہ فاذا ہوا خصیم مبین. یہ بات کہ اس کے بعد انتہا میں آگے چل کے کیا ہوگا, ٹھیک ہے ان کی نظروں سے ہو جائے, یہ تو انہیں پتا ہے نا کہ ان کی اپنی تخلیق کی ابتدا کس طرح سے ہوئی تھی. کہو کہ ان کے ہاں کا بڑے سے بڑا دانشور بھی اگر یہ چیز یوں عملاً سامنے نہ آتی تو کوئی یہ کہہ سکتا تھا کہ جہاں سے وہ جرثومہ حیات جہاں سے یہ ابتدا ہوتی ہے, کسی جنین کی بھی سمجھ لو رہے ہیں مادن, صرف وہ اس کے سامنے ہوتا اور کچھ نہ ہوتا تو وہ آسمان کے تارے توڑنے والا بھی کبھی نہ کہہ سکتا کہ اس کے اندر ایک انسان پوشیدہ ہے. تو انسان تو اس کے اس ایک جرثومے کے اندر پورا انسان پوشیدہ ہوتا ہے. تو ہمارے متعلق یہ کہنا کہ کل کو اگر ہم مر گئے تو پھر اس کے بعد زندگی کیسے آئے گی, اس خدا کے متعلق کہنا, ان سے پوچھو کہ وہاں سے زندگی کیسے آئی, زندگی نہیں آئی. میں نے جیسا کہا ہے پورے کا پورا ہیلدی ڈیلی نہایت خوبصورت بچہ اس کے اندر پوشیدہ ہوتا ہے. ये कैफियत इनकी फायदा हुआ पसीनों में, हमारे साथ झगड़ने लग जाता है ये के साथ कैसे कर दोगे ये तुम, क्या बात। कहने का इनसे पूछो कि उस वक्त हम इनसे कैसे कि कैसे इसके अंदर से इंसान बैठा हुआ आ जाएगा बाहर, थी कोई इनके पास जमीन इस किस्म की। तो जो ये कर सकता है वो क्यों नहीं कर सकता। वह जरा बड़ा ना मसला वह नसीहा हल्का हो कहना हमारे मुतलक से तरह तरह की बातें शुरू कर देता है करने, अपनी तकलीफ को भूल जाता है। तो दलील ये देता है कि देखो तो सही काला मन जो ये इल्जाम वाह हुआ वाह रमीन कहता ये है कि तब ये जब वो गोश्त फट जाना तो एक तरफ रहा हड्डियां तक वो सीधा हो जाएंगी हमारी, ये कुछ भी नहीं रहेगा उसके बाद, फिर हमें जिंदा कौन कर सकता है। कुल यो ही अल्लज़ी अंशा अव्वल मर्रतिन वहुवा बिकुल खल्क़िन अलीम, इनसे कहो कि इसे वो जिंदा करेगा कि जिसने तुम्हें पहले से जो अदम से वजूद में ले आया वो मौजूद है अभी तक, उस किस्म का वो खालिक जो है वो करेगा जिंदा। वो बिकुल खल्क़िन अलीम, जो कुछ उसने पैदा किया है तख्लीक में जो आ चुका है वो उसके मुतल्लिक पूरी तरह से वाकिफ है, जानता है कि इसके अंदर क्या क्या पोटेंशियलिटीज हमने रखी हुई, उनमें से कितनी इस जिंदगी के अंदर एक्चुअलाइज होके आ गई हैं, कितनी और अभी बाकी हैं जो इसके बाद आने वाली हैं। खल्किन अलीम कहा है कुरान ने, मैंने कहा था ना कि कुरान करीम में जो खुदा की सिफात इस तरह से आती हैं उन पर बहुत गौर करना चाहिए। इस्लाम का अलीम आलिम होता है किसी बात की जो उसी वक्त उसको खबर, अलीम है अलीम के माने होता है मुस्तकिल तौर पे साथ साथ चल के इल्म रखने वाला। कहा जरा गौर तो करो, निल्लज़ी जअला लकुम मिनश्शजरिल अख़ज़र नारन फ़इज़ा अंतुम मिन्हु तूक़िदून। जिंदगी जिस चीज का नाम है, हरारत का नाम है, ये जो खून में आपके यहाँ दौरान खून होता है, सर्कुलेशन ऑफ ब्लड होता है, ये वो एक वो जो टेम्परेचर देखते हैं आप, हरारत होती है उसका नाम होता है। मर जाता है इंसान, जब मुर्दा होता है तो उसमें हरारत में उससे सारा ही निज़ाम जितना है जानत हो जाता है, बात सारी हरारत में। कहा यही चीज तुम कहते हो ना कि उसके बाद हरारत नहीं रहती। कहा ये दरख्तों की सरसल टहनियां, इनमें कहीं हरारत नजर आती है तो किस कदर, यानी वो मिसाल जो आम सफेद बैकान भी जो जानता है वहां से वो बात शुरू करता है फिलोसफर तक पहुंचा देता है। कहा कहीं उसको जरा देखो तो सही तजिया करके, उसमें कहीं हरारत का नामो निशान मिलता है, पानी होता है उसके अंदर बाकी चीजों के अलावा, नमी होती है, गिलियां लकड़ियां तो बाल्दियां भी नहीं आई उनके अंदर हरारत। कहता है कि ये सबल टहनियां इनमें कोई हरारत होती है, कहता है वही टहनी जब सूख जाती है तो हम कहीं बाहर से ला के उसके अंदर हरारत दाखिल कर देते हैं, पूरी की पूरी शोला होती है, ये आग कहां से आ गई उसके अंदर। उसी सब टहनी के अंदर एक तगैयर हुआ है ना कि पूरा पानी उसका हरारत बन जाता है, आग बन जाता है, शोला बन जाता है। बड़ी खूबसूरत चीज है वो इत्तेफाक से गालिब आपने तगज़ल के अंदाज में बात कर जाता है, इकबाल का अंदाज तो फलसफियाना होता है। क्या बात, गर निगाहें गर्म फरमाती रही कालीन सब खामोश, गर निगाहें गर्म फरमाती रही कालीन सब, शोला खस्म जैसे खून रग में नहा हो जाएगा, शोला खस्म खून रग में नहा हो जाएगा। बस ये है सारी बात, जो इस वक्त को नजर आती है वो पोटेंशियलिटी फिर उसी फॉर्म के अंदर आ जाए। तो सबज टहनी के पानी को जो शोले में तब्दील कर, तुम्हें जिस जिस्म के अंदर कुछ हरारत नजर नहीं आती, हरारत छुपी हुई होती है, कहा वही ये पैदा करे। अवल ऐसल्लज़ी खलक़ समावात वल अर्दा बिक़ादिरिन अला अन यख़लुक़ मिस्लहुम, फिर आगे इनसे कहो कि तुम मानते हो कि अर्ज़ो समावात जो तख्लीक हुई है कोई वक्त ऐसा था कि ये बिल्कुल मालूम थी नहीं थी, नॉन एग्जिस्टेंस, ये एग्जिस्ट ही नहीं करती, तो कहोगे कोई जहन तुम्हारा ये कर कह सकता है कि कोई चीज जो एग्जिस्ट ना करती हो वो वजूद में आ जाए बगैर किसी पहले मसाले, तुम्हारा सारा फलसफा जहां खत्म हो जाता है।
तुम्हारी साइंस खत्म हो जाती है जब इस मुकाम तक खल्क जो है वो तो है मुख्तलिफ अनासर में तब्दीलियां पैदा करना, मुख्तलिफ एलिमेंट्स में तब्दीलियां पैदा करना, तो वहां तक तो तुम जाते हो। उस मुकाम पे जहां पहुंच जाते हो और उससे पीछे जब तुम देखते हो कि ये जो जहां से पहल हुई है वो कहां से आ गया, तो फिर झगड़ते किस बात से हो। वहां पहुंचे तो खुद तुम बेजुबान हो जाते हो, खामोश हो जाते हो, इतराफ कर लेते हो, सारे साइंटिस्ट के खिलाफ कर कि उस मकाम पे पहुंचने के बाद हम आगे कुछ नहीं कहते, वहां से हम चले। फिरतमंदों से क्या पूछूं कि मेरी इब्तदा क्या है, कि मैं इस फिक्र में रहता हूं मेरी इंतहा क्या। फिक्र ये होना चाहिए तो क्या जिसने अर्ज व समाज जैसी कायनात जो है वो अदम से वजूद में ले आया। ज्यादा से ज्यादा तुम ये कहोगे ना कि ये मादूम हो गई, ये नॉन बींग हो गया, इसमें वो चीज रही नहीं। कहने के जब कुछ ना था तो इतना कुछ बन गया, फर्म करो जैसा तुम कहते हो कि ये नहीं रही। मिसल हूं उसकी मिसल बना देना हमारे लिए मुश्किल भी है। बला बहवल खल्लाकुल अलीम, खल्लाक जहां कहा ऐसी चीजें कर देने वाला कि जो तुम्हारे जहन में न आ सके, उस किस्म की तखलीक पैदा करने वाला। और अलीम वही चीज के वो इल्म के सहारे ये सब कुछ कर पा देता। इन्नमा अम्रहु इज़ा अरादा शैन अन यकूला लहु कुन फयकून, कहने का वो उसका प्लान जो है उस प्लान की कैफियत ये है कि जब वो किसी चीज के मुतल्लिक तय कर लेता है उसके बाद उसको फिर जरूरत नहीं होती कुम्हार की तरह वो देखे कि मेरे पास वो मिट्टी का तोड़ा है या चाक या है या नहीं। वो इन चीजों को अदम से वजूद में ले आकर जब वो आलम अमर से ये आलम खल्क में आ जाती हैं फिर तुम्हारी साइंस वहां से शुरू होती है। तो यहां से शुरू होती है, वहां जब आखिर में जाके तुम मौत पे आते हो तो वहां तुम्हारी साइंस खत्म हो जाती। सीधी बात है, इब्तदा में भी खत्म होती है ना, यहां पहुंच के भी तुम्हारी साइंस खत्म हो जाती है, इंसान नहीं खत्म होता। सारी नेमत ईज़ा नेमत दीन की ये जो ईमान है इस पर, और यही ईमान तेरी नजर में बड़े जोर से कर ये तेरे मोमिन और काफिर तमाम जुन्नारी न दायर में न हरम में खुद की ले रहा कहीं नजर नहीं आती। गैर मुस्लिमों के बहरहाल क्या चीज आएगी, वहां तो है नहीं। हम जो इसका यानी रोज अपने ही ईमान को दोहराते रहते हैं, जरा देखिए तो सही अपने दूसरों को क्या देखना, अपने ही सीने में जरा जान के देखिए है ईमान इस बात। सुभान अल्लाह बेयदही मलकूत कुल शैन व इलैहि तुरजऊन, ये जो तुम तसव्वुर करते हो कि नहीं जब ये मर गया और उसके बाद वो उसको पैदा नहीं कर सकता, निकल नहीं करने का, वो तुम्हारे इन नाकस तसव्वुरात से बहुत मावरा है, बहुत ऊंचा है, बहुत बुलंद है। उसके बेयदही मलकूत कुल शैन, हर शै का सदार है, उसके हाथ में है, उसका इकदार इनफाइनाइट है, उसका तुम तो तसव्वुर भी नहीं कर सकते कि वो कितना है। इलैहि तुरजऊन, उसके कानून की तरफ हर शय चली जा रही है और ये कुछ उसके कानून के मुताबिक हो जाएगा। जिंदगी, जिंदगी के बाद की जिंदगी, मकाफात अमल का सहूर वहाँ, हर शय हर इरादे का नतीजा वहाँ चला होगा। यहाँ एक निजाम की सूरत निजाम कायम होगा, यहाँ तो यहाँ हो जाएगा ये ना कोई बेगुनाह किसी तरह से भी गिरफ्त में आके किसी किस्म की भी अजियत उसको हो, ना कोई गुनाहगार या जराइम वाला जो है उसका जुर्म जो है किसी तरह से वो छुपा सके। निजाम कायम होगा खुदा का, इसी दुनिया के अंदर खुदा की बादशाहत जिसे कहा जाता है तो यहाँ हो, अफराद की सूरत होगी। और अगर यहाँ ये निजाम ना होगा आगे चलोगे जिंदगी खत्म नहीं, जिंदगी जुए रवान रवान खाहगी, ये तो एक बहने वाली नदी है, इसे तो बह चलेगा ना। तीन नए सोहना जवान अस्तु जवान खाहबूत, कैसी खूबसूरत तस्वीर तमसील है। ये शराब जितनी पुरानी होगी उतनी तेज होगी, आगे बढ़ के तो जिंदगी और ज्यादा तेज हो जाती है। सूरह यासीन खत्म हो गई आज, 27वीं सूरत हमारे सामने आई सूरह अस्साफ़। बिस्मिल्लाहिर्रहमानिर्रहीम, वस्साफ़ात सफ़्फ़न फ़ज़ाजिरात ज़ज़रन फ़त्तालियात ज़िक्रन इन्ना इलाहकुम लवाह। अज़ीज़ा ने मन, इस्लामी ममलकत का मकसद व मुंतहा गाय काहे के लिए ये सब कुछ होता है, یہ تمہارے ہاں کی جنہیں عبادات کہتے ہیں، یہ انتظامات جنہیں کہتے ہیں، کس غرض کے لیے، کس غائب کے لیے، ایک ہی مقصد کے لیے. بظاہر ایسا نظر آتا ہے کہ کوئی ربط اس میں نہیں. پھر ہمارے ہاں کے ترجمے، پھر ہمارے ہاں کی تفسیریں، وہ تو اگر آپ نے دور جانا ہو نا قرآن سے تو وہ زیادہ سے زیادہ پڑھتے چلے، جتنا زیادہ پڑھتے چلے جانا غلط پٹڑی پہ پڑی ہوئی گاڑی کی طرح اتنی زیادہ وہ منزل سے دور ہوتی چلی جائے گی. بس صاف بات ہے، صاف خفے باندھ کے نماز پڑھنے والے بس آج رات زجرن، پھر وہ دوسروں کو ڈانٹنے والے، تیری نماز نہیں ہوئی آگی، پھر بس کی ہوا سی جی. تو آج میرے اچھی بھائی ہے نہیں، ان کو توڑ کے مسجد سے نکال دیا. کہنے لگا وہ تمہاری بتروم جو تھی تمہارے ٹخنے ڈھکے ہوئے تھے، اس سے نماز نہیں ہوئی، ٹکٹاں کاٹ لائی ہیں سن، پہنچ یا نہیں باہر کر، نکل جاؤ یا مت، نکل جاؤ یا مت. کہتے ہیں بس آج رات ڈانٹنے والے اور تالیات ذکر تلاوت کرنے والے. یہ ہو گیا جی. آگے اتنا الہ گم لوا ہے تمہارا الہ الہ الہ، گل بھی بڑی، گل بھی بڑی، خدا کا کلام ہے گا. تھی یہ بریکیاں جو تھوڑا چھوٹا جہا ناریل جا کے نہیں سکتا ہے. یعنی خدا کے کلام کی خصوصیت یہ ہے کہ اس میں کوئی ربط نہ ہو. ربط تو انسانوں کے کلام میں ہونا چاہیے. عہدے بھی پرواہ رات بہتے بے پرواہی، جب یوں بے پرواہی ہیں ہٹ گئے حملہ والے ہیں چھٹ دے آؤ گنا. تو جب وہاں یہ چیز ہے تو اس میں بھی یہی چیز ہونی چاہیے. یہ پابندی کے اس کے اندر ربط ہو، معنی ہو، مقصد ہو، غائب ہو، یہ تو وہی ہے، وہ ہے نا جو ان پابندیوں کے اوپر کام رہتا ہے. جہاں بے پرواہ ہے میری کی دوڑ آئی ہے سردار جی دیا گلا کہ نہیں ہوں گا رب تو انہوں نے گرنتھ بھی نہیں ہوں گا جو جائے گرنتھ صاحب ہوں گا. معاذ اللہ، معاذ اللہ، خدا کا کلام اللہ ہوگا. کہا یہ غائب غرض ان سب کی کیا ہے؟ صاف صاف سب میدان جنگ میں سب کشیدہ لشکر مومنین کے مسلمانوں کے کاہے کے لیے، انسانیت کو قتل کرنے کے لیے نہیں، پر راجرات زجرن غلط کاروں کو غلط کاری سے روکنے کے لیے میدان جنگ تک میں آ جانے والے. پوری امت فتاریات ذکرن، پورے کے پورے خدا کی کتاب کی پیروی کرنے والے. تلاوت کے معنی پیروی کرنا ہے. یہ تمام باقی امت، عوام جن کو کہیے، باقی جو رہ گئے وہ سارے کے سارے قرآن کی تباہ کرنے والے، ان میں سے راجرات زجرن انتظامیہ جسے امر بالمعروف اور نہی عن المنکر کہتے ہیں، یہ نہی عن المنکر ہے، غلط کاروں کو غلط کاری سے روکنے والے. یہ انتظامیہ ہوگی آپ کی اسلامی مملکت کی. اور جب ضرورت پڑے گی ان میں سے وہ نہ روکیں گے دشمن، وہ حملہ آور ہوں گے، وہ یورشن کریں گے، آگے بڑھیں گے اس لیے کو بجھانے کے لیے، پھر یہ سخ بستہ میدان جنگ میں بھی جا پہنچیں گے. لیکن یہ سب کچھ کرنے والے خواہ وہ میدان جنگ کے اندر ہوں، خواہ وہ انتظامیہ کی روح سے ایگزیکٹو والے ہوں، خواہ یہ باقی قوانین خداوندی کی اطاعت کرنے والے ہوں، یہ سارا کس مقصد کے لیے ہوگا؟ کاہے کے لیے؟ اس کے لیے کہ انا الہکم لواحد، ایک خدا کی معصومیت قائم کرنے کے لیے سب کچھ ہوگا. غایت بتائی، منتہا بتایا، مقصد بتایا کہ یہ سارا کچھ کاہے کے لیے ہوگا. اس مقصد کے حصول کے لیے قرآن کی عطائیں، انتظامیہ کی ایگزیکٹو، میدان جنگ تک میں جانے والے لشکر، صرف آئے تھے نہ مال غنیمت نہ کشور کشائی، کچھ نہیں، صرف اس کے لیے کہ انا الہکم لواحد. یہ ہے عزیزان من غایت اسلامی مملکت. احکام خداوندی کے سوا کسی کی عطائیں میں کہا یہاں یہ ہم تمہیں کہہ رہے ہیں، تم دیکھتے نہیں ہو خارجی کائنات میں. آپ کو معلوم ہے خدا جہاں بھی کہتا ہے انسانوں کو کہ صرف ایک خدا کے قانون کی کتائے، فوراً خارجی کائنات کو دلیل میں اور ثبوت میں پیش کرتا ہے، رب السماوات والارض وما بینہما رب المشارق، مالک ہی نہیں ربوبیت بھی، خارجی کائنات کی ہر شے کو نشو نما دینے والا. اب یہاں بھی غائب آ گئی اسلامی مملکت، ایک خدا کی معصومیت گاہے کے لیے، تاکہ ہر ایک انسان کی، ہر ایک فرد کی کامل نشو و نما ہوتی چلی گئی. وہ جو کچھ خارجی کائنات میں آج خود کر رہا ہے، رب السماوات والارض وما بینہما، بینہما اس سے پہلے کبھی ذہن میں نہیں آتا تھا کہ مختلف قروں کے درمیان میں کیا چیزیں ہیں اور وہاں کیا ہے. قرآن میں چیزیں کہی ہی نہیں سکتا. رب المشارق یہ مشرق کی جمع قرآن داتا ہے, مغارب بھی وہ کہتا ہے, مشارق بھی وہ کہتا ہے. اس زمانے کے انسان کو یہ ذہن میں بھی نہیں آ سکتا تھا. وہ دیکھتا تو یہ تھا کہ وہ جی ذرا سردیاں کی سورج ادھروں نکلتا ہے تو پھر ادھروں نکلتا ہے, تو زیادہ سے زیادہ مشرقین تک وہ پہنچتا تھا. یعنی ایکسٹریم کنارے جو ہوتے ہیں, مثلا گرمیوں میں جہاں سے سورج نکلتا ہے, پھر سردیوں میں جہاں سے نکلتا ہے, دو مشرق. لیکن وہ تو ہر آن بلکہ ہر روز ایک نئی مشرق ہوتی ہے. یہ اتنا بڑا فرق. اب علم الافلاک والے بتاتے ہیں کہ وہ ہر روز اس میں فرق پڑتا ہے, سورج کے طلوع ہونے کی جو جگہ ہوتی ہے. تو قرآن کریم جمع کا سیدھا ڈال کے وہ کہہ رہا ہے, مشارق کہہ رہا ہے. اسی طرح سے غروب ہونے والا مقام جو بھی ہے اس میں بھی اسی میں سے ہر روز فرق پڑتا ہے, ہر آنے کا وہاں بھی مغارب کہتا ہے. یہ تمام یہ تیر اوپر کا ہے. ذرا آسمان کی طرف نگاہ اٹھا کے دیکھو. انا زینا سما دنیا بے زینت کے دل سوا کی. یہ سما دنیا جو کہنا ہے 1400 سال پہلے اس کو سمجھ کون سکتا تھا. دنیا کے معنی ہوتا ہے قریب تک, اور عام فہم الفاظ میں وہ کہیں گے کہ تمہاری دنیا کا آسمان. علم الافلاک کی روح سے کہیں گے کہ جو تم سے قریب تر بلندی تمہیں نظر آتی ہے. ہمارے ہاں تو ترجموں میں بھی تفسیر میں تو یہ ہے نا کہ یہ جو آسمان ہے یہ ایک شیشے کا ڈل ہے, موٹا بہت ہے. ہاں جی 500 سال کا راستہ ہے بیچ میں سے گزرنے کا. اور یہ جو تارے ہیں نا, یہ اس کے اندر ہیرے جڑے ہوئے ہیں. پھر وہ اس طرح سے اتنے آسمان طے کرنے کے بعد اوپر آپ کو پتا ہے نا کہ پھر وہ عرش آتا ہے. سماج دنیا یہ جو قریب قریب تمہیں نظر آتی ہے نا, بلندی صرف ہمارا صرف بلندی لوگ ہے. اس کے اندر کہا یہ کرے ہیں, کرے کو کہتے چھوٹے چھوٹے کرے. کہا یہ تم نے کبھی غور کیا ہماری ربوبیت پر کہ یہ کرے, یہ ان کے اندر یہ جو کرے ہیں پہلی ہی تمہاری جو بلندی ہے, بیک گراؤنڈ اس کی نیل گم اسکائی بلو, براؤنی قسم کی بلو بھی نہیں. یعنی میری بلو اگر ہوتی ہے تو جہاں نکل جاتی. آرٹسٹ اس کی داد دے گا اس کا جو رنگ ہے. اس بیک گراؤنڈ میں کہا یہ اگر تمہیں بے نقاب اصلی شکل کے اندر یہ نظر آ جائے تو ڈر کے مارے تمہیں نیند ہی نہ آئے. باہر سے سویا ہوا ہو اور وہاں وہ بھیانک جیسا انہوں نے دکھایا ہے آپ فوٹو کے اندر چاند, اس قسم کے یہ باہر سارے کے سارے منہ اڈے آیا تھے, اکھاں انہیں جٹیاں ہوئی ہیں, یہ سامنے جو نظر آ رہے ہوں سخت قسم کے وہ نیوی بلو پس منظر کے اندر, یہ ڈراؤنے اس قسم کے کوئی سو ہی نہ سکے. اور بچہ تو چیخ مارے کہا ہماری ربوبیت دیکھتے, یہ کرے ہیں, یہ سوا ہے, صرف بلندی ہے, کوئی شے نہیں ہے. نہایت آرٹسٹک رنگ کے اندر ان کروں کو ہم نے ایسا دیا کہ وہ تمہارے سامنے نہایت حسین چمکتے ہوئے محفل انجم شاعروں کے اندر یہ کچھ کہتے ہیں کس طرح چمکتے ہوئے لگ رہا, کتنے خوبصورت لگ رہا. تو یہ ربوبیت کے لیے ڈراؤنے نے ہی بنایا. وحفظم من کل شیطان مارد, یہ جو چیز ہے کہ یہ قرآن نے یہ ہماری اس زمین کے کرے میں اور اوپر جا کے یہ جو درمیان کی ایٹماسفیئر ہے ہمارا فضا جسے ہم کہتے ہیں, غالباً 14 میل کی ہے یہ موسم. اب ان کے متعلق یہ معلوم ہوا, قرآن نے اسے سخت محفوظ کہا کہ یہ وہ چھت تمہارے اوپر ہے جو تمہاری حفاظت کرتی ہے. اب معلوم ہو رہا ہے کہ اس سے اوپر کے جس قدر بھی وہ گردش میں آنے والے کواکب یا کرے ہیں ان میں سے جو ذرے ٹوٹتے ہیں, وہ جو میٹیورز آتے ہیں آپ کے ہاں, یہ جو اوپر سے ٹوٹتے ہیں اتنے اتنے زیادہ وزنی ہوتے ہیں کہ وہ ان میں سے کبھی کبھی ایسا ہوتا ہے کہ پوری طرح پستا نہیں ہے تو وہ نیچے آ جاتے تو گڑک کھائے. وہ اتنے اتنے عظیم الجثہ ہوتے ہیں، اتنے اتنے بھاری ہوتے ہیں، اگر وہ اسی شکل کے اندر کہیں نیچے آ جائے، یہ زمین اب آج ہی نہ ہو سکتی. قرآن نے یہ کہا سچے محفوظ کہ یہ ایک درمیان میں ایک قسم کا بفر بنایا ہوا ہے ہم نے، اوپر سے یہ جو جتنی چیزیں آتی ہیں وہ اس کے اندر آ کے اس گردش کے اندر آ کے پس جاتی ہیں، سرما ہو جاتی ہیں. یہ کبھی کبھی جو دمدار تارا تمہیں نظر آتا ہے یہ وہی ہوتی ہے، اس کی دھوم جو ہوتی ہے روشنی کے اندر چمکتی ہے پس جاتی ہے. یہ فضا اپنے اندر اس کو پھر جذب کرتی ہے، پھر غبار کی طرح سے یہ نیچے لاتی ہے. اور غبار وہ جو ہے وہ اتنا مفید ہے، یہ جتنی روشنی آپ تک پہنچتی ہے، چاند کی ہو یا سورج کی ہو، صرف وہ جو غبار ہیں، ان غبار کے جو ذرے ہیں ڈسٹ کے، یہ وہ چمکتے ہیں تو یہاں تک روشنی پہنچتی ہے، ورنہ میڈیم کوئی نہیں ہے روشنی کا. وہ کہتا ہے ہماری رومیت کو تو دیکھو تم، اور ساڈے لئے کی پاپڑ دے دے اب پگا یس. کہتا ہے تینوں پھر ہم سے جھگڑتا ہے یہ، پھر ہم سے جھگڑتا ہے. واہ واہ. وَحِفْظًا مِّن كُلِّ شَيْطَانٍ مَّارِدٍ، محفوظ رکھا ہے ہم نے ان سے. کہا اور اس کے بعد یہ تو ہوئی تمہارے یہاں کی جہالت کہ کرے ہیں تو یہ سما آسمان ہے، شیشے کا ڈال ہے اس میں موتی. کہنے کے تمہارے یہاں وہ دانشوار چلے آتے ہیں، منجم چلے، ستارہ شناس چلے آتے، قسمتیں بتانے والے چلے آتے. تو انہوں نے ایک اپنی سائنس بنا رہی ہے، ستاروں سے تمہاری تقدیریں جو ہیں ان کو منوا دیں، ملاقات کرنا ہوگا. اور انہوں نے اپنی بڑی دنیا بنا رکھی. آج تو کچھ غنیمت ہے، کم ہو گئے ہیں وہ، کہیں کہیں وہی وہ جو وہ بڑی سڑک ہے اس کے کنارے کے اوپر کہیں کہیں بیٹھے ہوئے نظر آتے ہیں، وہ ہاتھ وغیرہ والے، ہاتھ دیکھنے والے تو بہت ہوتے ہیں، قسمتیں ستاروں سے قسمتیں، پتری واچن والا، یہ کچھ بنانے والے اب کم ہو گئے ہیں. ہندوؤں کے اثر سے جب ہم وہاں تھے تو مسلمانوں میں یہ بہت کچھ ہوتا تھا، اب بھی ہیں منجم برمال پیش گوئیاں کرنے والے. لگا ان کی طبیعت یہ ہے کہ ان کا بڑا کاروبار ہے بنا رکھا. لیکن اب قرآن کی روح سے جو علم کے دروازے کھلے ہیں انسانوں سے، آپ دیکھیں گے کہ یہ اگر وہاں جا کے کچھ سننا چاہیں گے نا، یہ تمثیلی انداز یہ ہے. یہ کہتے یہی ہیں نا کہ ہماری رسائی ہے وہاں تک، ہم اوپر جو کچھ ہوتا ہے وہاں سے ہم سن کے چلے آتے ہیں. اور پیر صاحب تو یہ کہتے ہیں ہم لوح محفوظ کو بھی پڑھ کے آتے ہیں، وہ پتہ نہیں کہ زبان کے لیے، یعنی ایسے تھے جہاں ہوں گے خاص دوسرے کو پڑھوا لینا کہ لوح محفوظ پڑھ کے ہوں گے. کہتا ہے کہ یہ جو دعوے کرتے ہیں نا کہ ہم تو وہاں سے سن کے آتے ہیں. کہا اب یہ جو علم کی روشنی کا ایک قرآن تم نے ہم نے دیا ہے، یہ اتنا آتشی کوڑا ہے کہ ان سے کہیے کہ ذرا وہاں کے حالات معلوم کرنے کے لیے دعویٰ کریں، پھر دیکھیں کہ یہ علم کا کوڑا کس طرح سے ان کو بھگا دیتا. وہاں نزول قرآن کے بعد یہ چیزیں خود بخود آہستہ آہستہ کم ہونی شروع ہوئی. قرآن کی بات نہیں، قرآن نے کہا یہ تھا کہ یہ ساری کائنات سخر لکم ما فی السماوات و الارض جمیعا منہ. انسان کا مقام اتنا بڑا ہے کہ یہ ساری کائنات، یہ عرض، یہ سما اور تمام کا تمام جو کچھ اس میں ہے، یہ تو اس کے تابع تفصیل ہے. یہ اس کے مقدر کے اوپر حاوی کس طرح سے ہو سکتا ہے؟ یہ تو ملائکہ تو آدم کے، آدم مسجود ملائکہ ہے، آدم ملائکہ تو اسے سجدہ کرتے ہیں. یہ ستاروں کی ان کی، یعنی ان کی کیفیت، ان کی یہ ضرورت ہے، ان کی حیثیت ہی کچھ نہیں ہے کہ وہ ان کی قسمت کے اوپر حاوی ہوں، وہ تو زیر تفسیر ہیں. تو جوں جوں کائنات کا یہ علم بڑھتا گیا نا، یعنی یہ نہیں ہے کہ قرآن کے نام سے یہ بات کچھ ہوا ہے. قرآن والے جو ہیں وہ تو اب تک بھی وہ اسی طرح ستارہ شناسوں کے پاس جاتے ہیں، کائنات کے علم والے جو ہیں وہ اٹھ کے اس چاند پہ جا کے مفخر کر لیتے ہیں، مریخ کی طرف چلے جا رہے ہیں، راستے کے چھوٹے چھوٹے کباب تو کچھ ہے ہی نہیں. انہوں نے بے نقاب کر کے ان کو دکھا دیا یہ حیثیت ہے ان کی، ہم ان کے اوپر جا کے چلتے ہیں پھرتے ہیں، وہ جو ہمارے مقدرات کو طے کرنے والے بتائے جاتے ہیں. کیا بات ہے قرآن کہتا ہے علم کا اب شعلہ اتنا سخت ہے کہ جب جو کوئی اس قسم کا دعویٰ کرے گا تو علم کائنات، علم الافلاق جو ہے وہ ایک شعلہ بن کے ان کے پیچھے لپکے گا. دہورم ولہم عذاب الواصب، دھتکارے جائیں گے، پھٹکارے جائیں گے وہاں، کوئی ان کو نہیں پوچھے گا. سکارا شناخت باز تیرے مقام کو انیم شناخت کیا جانے. اور دلیل ہے آگے کہ خاک زندہ ہے تو تابے ستارہ نہیں. خاک زندہ اس کے تابے جس میں زندگی نہیں ہے. کہا کبھی یہ ہو سکتا کہ خاک زندہ ہے تو. خاک تو دونوں ہی ہے, فرق اتنا ہے خاک زندہ ہے تو. عزیزہ نے مان, لیکن سوچنے کی بات پھر نہیں آگے. قرآن نے جو کہا تھا یُنذِرُ مَن کَانَ حَیًّا, قرآن اس کے لیے ہے کہ جو زندہ ہے, یہ مردوں کے لیے نہیں ستا رہے. سوال یہ ہے کہ کیا ہم خاک زندہ کی کیٹیگری میں آتے ہیں کہ خاک زندہ ہے تو تابے ستا رہے. بلکہ وہاں تک بھی یہ قرآن نے یہ کہا تھا دہور لہوں پھٹکارے ہوئے دھتکارے ہوئے, کہتا ہے کہ ستارہ کیا میری تقدیر کی خبر دے گا. وہ خود فراخی افلاک میں ہے خارے زبوں. قرآن کی جو خدا کے قانون کی زنجیروں میں جکڑے ہوئے ایسا ہے کہ اس کو ذرا سی بھی آزادی حاصل نہیں ہے, وہ میری تقدیر کی خبر دے گا. جس کا تعارف خدا نے یہ کہہ کے کرایا, بات اور تر چلی جائے گی. تعارف یہ کہہ کے کرایا کہ ہم نے اس سے کہا کہ آدم سے کہ یہ نہیں کرنا, اس نے کہا کروں گا میں, اور کر کے دکھا دیا. تو میرے صاحب اختیار تو ایسا ہے جی. کسی ستارے سے کہو نا, ہاں وہ سورج اتنا بڑا اس سے بھی بڑا کیوں نہ ہو, یہ کہہ کے کبھی دکھائے. جھگڑے ہوئے چلا جا رہا ہے جس بھی یہ کہتی ہے. گفت یزدہ کے چنی نسل چنی خواہد, گفت آدم کے چنی نسل چنا خواہد. خدا نے کہا کہ آدم دیکھو ہم نے اس کو ایسا بنایا ہے, بس یہ ایسا رہے گا. کہنے کے معاف فرمائیے گا, ایسا آپ نے بنایا ہے ایسا نہیں رہے گا, جیسا ہم چاہیں گے ویسا ہوگا. ہاں اے ملو معاشرے تم ان کا ٹھیک ہے بھائی, ہماری مصیبت وہاں چلتی ہے تمہاری مصیبت یہاں چلے گی. چاچا اس کے باوجود یہ سے شکر گزار نہیں ہوتا. الا من خطف الخطف فاتبعه شهابا وثاقبا, کہ آسات میں کبھی کبھی کوئی بات ان کی ٹھیک نکلاتی ہے. کہنے لگے یہ ہے وہ چیز جس سے یہ بربلا دیتے ہیں دوسرے اور اپنا الٹ سیدھا کر دیتے ہیں. لیکن اگر علم کسی کے پاس اگر ہو تو پھر اس کی کیفیت یہ ہے کہ یہ ستاروں سے خبر لینے والے اس قسم کا ایک لٹریچر ان کے پیچھے پڑتا ہے. یہی تمثیل بھی وہ دی ہے کہ وہ فولا صفت ہوتا ہے, بگا دیتا ہے ان کو, رہ نہیں سکتے وہاں جہاں علم موجود ہو. کیا ساتھ کام نہیں دیتا قرآن الحق, اس کے سوا جو کچھ بھی وہ کہتا ہے کہ ظن ہے جو انسانوں کا ہوتا ہے. یہ ظن یقین کا درجہ اسی وقت حاصل کرے گا جب یہ قرآن سے ہم آہنگ ہو جائے گا. صحاب ان ثاقب کہا یہ جو انہوں نے کہا تھا کہ کیسے یہ زندہ کرے گا. پس تخت ہند اہم اشد و خلق ہم من خلق نہ ہو ان خلق نہ ہوں من تین لاز. یہ جو ان کو پھر وہی تعجب ہو رہا ہے, سمجھ رہے ہیں کیسے ہوگا, ناممکن سمجھ رہے ہیں. کہا پھر ان سے پوچھو گی اتنی بڑی کائنات جو تم دیکھ رہے ہو, جس کے متعلق خود تم کہہ رہے ہو کہ یہ کس طرح سے عدم سے وجود میں آ گئی, ذرا سوچو تو صحیح. کتنی بڑی عظیم کائنات کو اس طرح سے عدم سے وجود میں لانے والا, اس طرح سے اس کی پرورش کرنے والا, نشو و نما دینے والا, قانون کی زنجیروں میں جکڑنے والا, کیا یہ زیادہ مشکل تھا؟ یہ تمہارے متعلق یہ زیادہ مشکل ہے کہ زندگی کو آگے پہنچا دیا. اور پھر وہی بات آ گئی, اتنا فلک نہ ہم ان تین امداد. سوچو تو صحیح, پیدائش کیسے ہوئی تھی؟ کتنی لکھ لکھ کے جوہروں کے کنارے, تالابوں کے کنارے, پانی اور مٹی کا جہاں ملاپ ہوتا ہے. قرآن نے یہ کہا ہے نا ابتدا, وہ جو جرسومہ اول ہے نفس واحدہ جسے انہوں نے بابا آدم بنا دیا, اس وہ جو ہے اس کی تخلیق کیا بات ہے. 1400 سال پیش تک یہ بتا رہا ہے کہ من الماء کل شیء حی, زندگی پانی سے ہوتی ہے. لیکن کہا کہ زندگی صرف خالص پانی سے نہیں ہوتی, ہوتی تو ہے اس کے اندر. وہ پانی جب ذرا مٹی سے ملتا ہے تو وہاں سے وہ پینے لازم جو ہے نا پتی تھی, اس سے پہلا جرسومہ پیدا ہوتا ہے. پانی کے اندر اس قسم کی ملاوٹ ہو تو پھر اس میں جرسومہ پیدا ہوتا ہے. اسی کو قرآن کریم میں وہ تین لازم پتی مٹی جو پانی کے ساتھ ملتی ہے, وہاں سے پہلا سیل جو ہے لائف کا وہ وجود میں آتا ہے. کہا اس کے بعد ہماری ربوبیت ہے کہ اس قدر انسانی میں وہ آ جاتا ہے کیا تمہارے تصور میں بھی کبھی یہ آ سکتا تھا اگر یہ چیز سامنے تمہارے نہ ہوتی یا ہم نہ بتاتے کہ یہ کیسے آتا ہے؟ تو ایسی چیز جو تمہارے نزدیک یکسر ناممکن تھی وہ ممکن ہو کے سامنے آ گئی, تو زندگی کا آگے بڑھنا یہ کون سی ایسی بات ہے جو نہیں ہوگا؟ سورہ الصافات کی آیت 11 تک عزیزہ نے مرحم آ گئے, وقت آج ہو گیا ہے, میں نے شاید یہ عرض نہیں کیا, یہ وہ ہندو کیا ہے ٹیمپلیٹ آپ نے فرمایا ہے کہ باہر سال پہ موجود ہے. میں پھر عرض کروں گا کہ یہ چیز جتنے اس قسم کے ہمارے ہاں کے اگلے نوجوان ہیں جو یہ کہتے ہیں کہ ہم نے